योनि तथा लैङ्गिक अल्पसंख्यकको अधिकारका विषयमा कलाकारहरू के भन्छन्?
लेस्बियन या ट्रान्सजेन्डर भन्ने बित्तिकै मान्छेको दिमागमा सबभन्दा पहिला कुरा के आउँछ भने सेक्सुअल एक्टिभिटी आउँछ।
जुन तरिकाले बाँच्न चाहेको जुन अधिकार छ त्यही अधिकार उसको पनि हो।
तेस्रो रिङ्गीलाई पनि बराबर एउटा अधिकार छ कि उनीहरूले पनि एउटा आदर पाओस्।
कुनै पनि कुरा सुरुवात गर्दा चाहिँ साह्रै गाह्रो हुन्छ। हेर्नुहोस्,
आफ्नो मानिस सन्तानमा हुन्छन् तर त्यसमा हे दिशले कहिले हेर्नुहुन्न।
हामीले सक्छौँ भने यसलाई एकदम माया गरेर सपोर्ट गरौँ।
खुलेर बाँच्नुपर्छ आफ्नो जे अस्तित्व त्यसमा।
साथमा पूर्व सभासद सुनिल बाबु पन्त।
मानव अधिकारको एउटा विषय तर आधारभूत हक अधिकारबाट समेत वञ्चित रहेको
के यी कलाकारहरूले भने जस्तै तपाईँले समलिङ्गी तेस्रो लिङ्गलाई समान नजरले हेर्नु भएको छैन भने किन?
हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचान समलिङ्गी तेस्रो लिङ्गीको अधिकार प्राप्तिको अभियान हो।
नमस्कार, हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। तपाईँलाई स्वागत छ, म नरेश फुयाल। नेलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचान थाहा संचार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकानपुर हेटौँडा, रेडियो कृष्णसार एफएम बाँके, रेडियो शुक्लाफाटा एफएम कञ्चनपुर, प्राइम एफएम बनेपा र रेडियो रारा मुगुबाट सुन्न सकिन्छ। विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वसँग अहिलेसम्म अधिकार नपाएको भनिएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समलिङ्गी तेस्रो लैङ्गिकको अधिकारका विषयमा अन्तरङ्ग कुराकानी गर्ने कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा लुम्बिनी टेलिभिजनको प्रस्तुति कार्यक्रम मन्थन जस्ताको तस्तै प्रस्तुत गर्नेछौ। भगवती पाण्डेले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजशास्त्री बलबहादुर पाण्डे, तेस्रो लिङ्गी अधिकार कर्मी आनिक राणा, नेलिरा समाज भैरवकी प्रमुख मलिना नेउपाने, तेस्रो लिङ्गी सन्तुपुन लगायतको सहभागिता रहेको थियो। उक्त कार्यक्रम तेस्रो लिङ्गी तथा समलिङ्गी समुदायको सामाजिक अवस्थाका विषयमा केन्द्रित रहेको थियो। प्रस्तुत पाण्डेले मन्थनको सुरुमा सहभागीको विचार लिनुभएको थियो।
मेरो नाम चाहिँ सन्तपुन तेसिलिङ्गी, म बुटोल आज रूपन्देहीमा बसेको छु। म चाहिँ अब स्कुल पढ्ने कलेज पढ्ने समयसम्म त अब कुर्सी भएर पढेको हो, किन त्यति बेला अब तेसिलिङ्गी भन्ने थाहा पनि थिएन। समलिङ्गी भन्ने थाहा थियो, हल्का फुल्का कता सुनिन्थ्यो, तर तेसिलिङ्गी भन्ने थाहा थिएन। तर म कुर्सी भएर म के अरे कलेज स्कुलमा पढेको। अब भैराबाट दुई तिनजना तेसिलिङ्गी साथीहरू आउनुभयो मसँग भेट्नलाई। त्यो मनिषा र के अरे मनिषा र एकजना मुन्ना भन्ने साथी हुन्थ्यो तेसिलिङ्गी, तिनीहरू लेडिजिक पेरेन्टमा आउनुभयो। त्यसपछि मलाई चाहिँ एकदम खुल्न चाहना थियो तर म खुल्न सकेको थिइनँ। तिनीहरूको तिनीहरूको चेकासी गरेँ, बिस्तारै म चाहिँ खुलेको हो। सुरु सुरुमा त अब खुल्न पनि गाह्रो लाग्थ्यो होइन, अब महिलाको पुरुष थिएँ म, महिलाको ड्रेस लगाएर हिँड्न चाहिँ गाह्रो पर्थ्यो मलाई। महिलाको ड्रेस लगाएर बाटोमा हिँड्न पनि म सक्थेन सुरु सुरुमा। अब मेरो भाइ, अब मुनिको सानो कान्छा भाइले हाम्रो तैँले यस्तो किन केटी कपडा लगाएको, तैँले चाहिँ अब हाम्रो नाक काटिस्, हाम्रो टाको सिरो हिँड्नु दिएनस्, तैँले किन यस्तो बेच्दिएको हाम्रो नाम बेच्दै गरिस् बदनाम गरिस् भने मेरो भाइसँग बारम्बार पहिला झगडा हुन्थ्यो। लडेर हुन्छ कि झगडा हुन्छ नि, म समाजमा खुल्ने, समाजमा खुलेपछि अहिले समाजको मान्छेहरूले नि भनौँ त भन्थ्यो सुरु सुरुमा, के हो यस्तो केटा भएर केटी बनाएर हिँडेको भन्थ्यो समाजको होइन दाजुभाइ दिदीबहिनीहरू पनि। अब के गर्ने, मेरो इच्छा त्यही हो, म तेसिलिङ्गी हो, म चाहिँ पुरुष पनि होइन, मैला पनि होइन, कुले मेरो इच्छाले जे मागे म त्यही गर्छु। तिमीहरूलाई के मतलब तिमीहरूले खाना लगाउँदै छैन, म आफ्नो इच्छा हिँड्ने स्वतन्त्रताको हिँड्न पाउँदैन मैले भनेर अहिले मैले चाहिँ अहिले सबैलाई जितेर समाजमा अहिले ओपन भएर खुलेर हिँड्न सकेको छु म तेसिलिङ्गी भन्नु।
अहिले परिवारहरूको समर्थन कस्तो छ?
अहिले परिवारहरू सबैले त्यो भाइहरूले पनि अहिले मेरो समर्थन गर्छ, किनभने बुझ्यो उसले पनि, भाइले पनि अलिकति अहिले त बुझ्यो ठिकै छ, अब तेरो लाइफ हो, तेरो जिन्दगी हो, जसरी हुन्छ होला हामीले के भन्दैनौँ भन्छ।
धन्यवाद यहाँलाई। म फेरि अर्को एकजना सहभागीको आफ्नो अनुभव लिन चाहन्छु।
नमस्ते, मेरो नाम इतिहास सारु होइन। म चाहिँ पहिला सुरुमा म प्रोग्राम गरेर हिँड्थेँ, म आज कि म जेन्ट्सकै प्रोग्राम गरेर हिँड्थेँ। अनि त्यसपछि मेरो चाहिँ कहिले पनि म साथीभाइहरूसँग बस्दाखेरि चाहिँ म किन यस्तो केटाहरूको बिचमा बसेर पनि मेरो यत्रो साथीभाइहरूसँग केटाहरूले केटाकै कुरा गर्छन् भने चाहिँ मेरो किन मेरो मन विचार उनीहरूसँग मिल्दैन भन्ने खालको मलाई त्यो जिज्ञासा चाहिँ मलाई एकदम सधैँभरि चाहिँ सताइरहेको थियो कि होइन। त्यसपछि मेरो युनिकताको बारेमा मलाई कहिले पनि थाहा भएको थिएन, अनि यस्तो अफिस छ भन्ने पनि थाहा थिएन, किनभने ब्लु डायमन्ड सोसाइटी 2001 स्थापित भए पनि म 2006 बल्ल मैले थाहा पाएको हो समलिङ्गी तेस्रोलिङ्गीहरू हुन्छन् यो समाजमा र हामी जस्तो व्यक्तिहरू भनेको समलिङ्गी तेस्रोलिङ्गी प्रकृतिको व्यक्ति हो र हामी यो समाजमा हामीलाई कसैले पनि चिनेको छैन हाम्रो यो न्यूनताको बारेमा अझैसम्म थाहा छैन र स्वयं म आफूलाई पनि म के हो भन्ने कुरा मलाई थाहा थिएन यस्तै क्रममा चाहिँ म मेरो आचरण देखेर होइन एकजना मेरो घरकै छेउमा चाहिँ एकजना दाजु हुनुहुन्थ्यो मेरो दाईको साथी हुनुहुन्थ्यो अनि उहाँले चाहिँ तिमी जस्तो मान्छेको लागि अफिस छ तिमी जान सक्छौ हामीसँग भनेर भन्नुभयो अनि त्यसपछि ठिकै छ हामी कस्तो के रहेछ भन्ने कुरा चाहिँ म बुझ्न चाहन्छु मेरो युनिकताको बारेमा बुझ्न चाहन्छु यदि त्यस्तो हो भने चाहिँ मलाई लैजानुहोस् भनेर उहाँले चाहिँ मलाई 2006 चाहिँ ब्रुडामा सोसाइटी एमएसएमजी भैरवामा चाहिँ लैजानु भयो होइन अनि सुरुमा मैले त्यहाँ अफिसमा जाँदाखेरि मैले के सोध्थेँ भने मैले किनभने म आफू केटा भएर हिँडेको अनुभवले गर्दाखेरि त्यो ठाउँमा जाँदाखेरि सबै साथीहरू मैले त्यहाँनिर न केटा न केटी है अधकचल्टे रूपमा चाहिँ मैले अब उहाँहरू हेर्दाखेरि ड्रेस केटाको छ अनि अनि उहाँहरूको बानी बेहोरा अनि त्यसपछि अलिकति गाजा लगाउने हाउभाउ कपाल लामो कपाल पाल्ने होइन त्यो देख्दाखेरि सबै एकदमै अझकल्ट उहाँ त साँच्चै म त केटा नै हो उहाँहरू चाहिँ केटा होइन है उहाँहरू महिला पनि होइन के अरे पुरुष पनि होइन उहाँहरू नै साँच्चै हिजडा छक्का रहेछ क्या भन्ने हुन्थ्यो कि म आफैलाई कि आफैलाई भन्दा पनि उहाँहरूलाई देख्दाखेरि अनि पछि गएर वास्तवमा के रहेछ त भन्ने कुरा मलाई अलिकति साथीहरूको बारेमा बुझ्न पनि टाइम लाग्यो र म आफ्नै बारेमा बुझ्न पनि टाइम लाग्यो मलाई म दुई चार पटक गएँ अनि वास्तवमा हामी के रहेछौँ त भन्ने कुरा चाहिँ मैले बल्ल त्यहाँनिर धेरै पटक गइसकेपछि म बुझेँ अनि हामी एउटा चाहिँ पुरुष भएर हामी जन्मे पनि हाम्रो आचरण होइन हाम्रो बानी बेहोराहरू चाहिँ महिलाको जस्तो हुँदो रहेछ हामी चाहिँ अलिकति जन्मदाखेरि बालक भए पनि हामी बढ्दै जाने क्रममा जुन यो समाजले जुन खोजेको जुन छोरा मान्छे एउटा पुरुष भन्ने जुन व्यक्ति हामी त्यो भएर आफू प्रस्तुत गर्न सकिने त्यो चाहिँ हामीले गर्न नसकिँदो रहेछ र हामी चाहिँ महिलाको जस्तो आचरण भएको मान्छे हामी चाहिँ त्यस्तो लिङ्गी महिला रहेछौँ भन्ने त्यतिखेर बुझियो र म चाहिँ म यो अफिसमा काम गर्न चाहन्छु अनि 1 जनवरीदेखि मैले स्टार्ट गरेको थिएँ भर्खर मैले स्टार्ट गर्दाखेरि चाहिँ मेरो घरमा चाहिँ मेरो दाई मसँगै बुटल दिपनगर हामी बस्ने अनि बाबा मम्मी चाहिँ गाउँमा बस्नुहुन्थ्यो दाईले के भन्नुभयो भने चाहिँ मेरो भाइले तिमीलाई यस्तो छक्काको अफिसमा लाने तिमीले मेरो भाइले बिगार्न खोजेको भन्ने कुरा गर्नुभएको थियो अनि त्यसपछि त्यो बेलामा एकजना फेरि छिमेकी दाई नै हुनुहुन्थ्यो उहाँले चाहिँ हाम्रो बारेमा बुझ्नु भएको थिएन तर उहाँले सिर्फ के सुन्नु भएको थियो भने चाहिँ मैले चाहिँ प्रोजेक्टमा काम गर्छु है उहाँले के भन्नुभयो भने चाहिँ छिमेकी एकजना दाईले चाहिँ होइन के अरे दाई तपाईँले त्यस्तो भन्न मिल्दैन तपाईँको भाइले कुनै पनि एउटा सङ्घ संस्थामा एउटा समाज सेवाको लागि काम गर्नुहुन्छ भने चाहिँ त्यो नराम्रो काम होइन त्यो चाहिँ गर्न दिनुपर्छ तर कुन वर्गलाई लक्षित गरेर गरेको काम हो कार्यक्रम हो होइन त्यो बुझ्नुपर्छ हामी मान्छे हो नि मान्छे भएर कसैको फिलिङ्सलाई चाहिँ हामीले अपमान गर्नु हुँदैन होइन उहाँलाई अब उहाँको बानी बेहोरा त्यस्तै छ भने त्यो हुन दिनु भोलि बिहान तपाईँले जति दबाबमा राख्नुहुन्छ उहाँलाई त्यति पीडा टेन्सन हुन्छ र भोलि बिहान तपाईँले उहाँले अरू कुनै नराम्रो काम पनि त गर्न सक्नुहुन्छ नि त र सामाजिक संस्थामा आबद्ध भएर काम गर्नु चाहिँ नराम्रो होइन र यो काम चाहिँ गर्न दिनुपर्छ भन्ने कुरा गइसकेपछि हाम्रो दाईले मलाई त्यस पछाडि कहिल्यै नराम्रो भन्ने कुराहरू चाहिँ कहिले एकदम सपोर्ट अनि त्यसपछि कहिले केही भन्नु भएन र त्यो कुराले मलाई त्यस्तो नराम्रो मान्छेले त्यो नजरले पनि हेर्थेनन् र नराम्रो भन्न पनि सक्थेनन् त्यो उहाँहरूले नबुझेको भएर त्यतिखेर त्यो कुरा उहाँले एउटा भनौँ न अन्जानमा पनि भन्नुभयो होला होइन उहाँहरूले त्यो बारेमा उहाँहरूलाई ज्ञानै नभएको भएर म सानैदेखि मलाई नाच्न गाउन रहर लाग्ने मान्छे अनि त्यसपछि हाम्रै घर परिवारमा पनि हाम्रो जस्तो एउटा मगर गुरुङहरूमा के हुन्छ भने चाहिँ जस्तो चाडबाडको बेलामा चाहिँ मारुनी नाच्ने होइन सोरठी नाच्ने त्यो प्रचलन छ त्यसमा चाहिँ अनि हाम्रै घरमा अब बाजेहरू अनि बाबाहरू दाईहरू चाहिँ अब मादले पुर्सिङ्गे भन्ने कि त्यस्तो चलन थियो र म चाहिँ मारुनी भनेर नाच्ने बानी थियो अनि नाचेर हिँड्ने क्रममा चाहिँ म अब लेडिज गेटअपमा म प्रोग्राम गरेर हिँड्छु भनेपछि उसको एउटा त्यो कला पनि हो उसलाई गर्न दिनुपर्छ भन्ने त्यस्तो खालको पनि अनि बेला बेलामा अब हामी अब नर्मलै अब घर बस्दाखेरि नर्मल गेटअपमै भए पनि प्रोग्रामहरूमा हिँड्दाखेरि चाहिँ अब लेडिज गेटअपमा हिँड्दाखेरि जाँदाखेरि होइन उसको कला पनि हो र समलिङ्गी तेस्रोलिङ्गी साथीहरूसँगै ऊ प्रोग्राम गरेर हिँड्छ अब उसको अब इच्छा पनि हो अब उसलाई गरेर दिनुपर्छ भन्ने त्यस्तो खालको मान्यता आजभोलि चाहिँ आएको छ होइन म आफैमा त्यो कन्फिडेन्स भएको भएर चाहिँ उहाँहरूलाई चाहिँ भन्ने एउटा बाटो चाहिँ मैले गर्न दिएको छैन।
धन्यवाद यहाँलाई बलबहादुरजी। खास यस्तो कसरी हुन्छ?
मूलत हाम्रो सामाजिकीकरणको प्रक्रिया प्रचलित सामाजिक सांस्कृतिक मूल्य मान्यताहरूका कारणले गर्दाखेरि यो खालको समस्याहरू चाहिँ देखिएको छ। मूलत यौनिकताको विषय अलि हाम्रो समाजले सङ्कुचित अवधारणाका साथ हेर्ने र खास गरेर यौनिकताको विषयमा पनि पुरुष केन्द्रित यौनिकताका चाहिँ कुराहरू चाहिँ हुने गरेको पुरुषहरूले आफ्नो कुराहरूलाई आफ्नो यौनिकताहरूलाई विभिन्न ढङ्गले प्रकट गर्न सक्ने अरूहरूले त्यसलाई चाहिँ प्रकट गर्न नसक्ने अवस्थाहरू चाहिँ हाम्रो लामो समयदेखिको सामाजिक सांस्कृतिक प्रक्रियाहरू सामाजिकरणका प्रक्रियाहरू समाजले त्यसैलाई स्ट्यान्डर्ड मानेर चाहिँ बुझ्ने कुराहरूले गर्दाखेरि अरू समुदायका मान्छेहरूले यो हिसाबले खास गरेर यौनिकताको विषयलाई उठान गर्न नसक्ने प्रकट गर्न नसक्ने खालका कुराहरू भएको देखिन्छ। साथसाथै स्वाभाविक रूपमा लैङ्गिक अल्पसङ्ख्यकको कुराहरूलाई लामो हाम्रो चाहिँ भन्ने हो भने धार्मिक सांस्कृतिक मान्यताहरू विभिन्न खालका धर्मशास्त्रहरूमा उल्लेखित कुराहरू सँगसँगै लामो समयको अभ्यासले यसलाई चाहिँ अलिक फरक ढङ्गले बुझिएको गलत ढङ्गले बुझिएको कारणले गर्दाखेरि यो खालको चाहिँ समस्याहरू भएको समाजमा लैङ्गिक रूपमा अल्पसङ्ख्यकहरू फरक खालको चाहिँ समुदायका मान्छेहरूलाई अलि फरक कोणबाट बुझ्ने उनीहरूको चाहिँ शारीरिक अशक्ततासँग जोडेर हेर्ने अथवा त्यो चाहिँ एक प्रकारको फल्ट हो भन्ने हिसाबले बुझ्ने मानसिक समस्यासँग जोडेर हेर्ने खालका कुराहरू परम्परादेखि र लामो समयदेखि त्यो प्रचलनमा भएको कारणले गर्दाखेरि मूलत चाहिँ लैङ्गिक अल्पसङ्ख्यकको कुराहरू महत्त्वपूर्ण विषयको रूपमा ठानिएनन् र उहाँहरूले आफ्नो कुराहरूलाई चाहिँ पनि खास गरेर त्यो समाजले बनाएको जुन खालको एउटा नर्म्स र भ्यालुजहरूको स्ट्यान्डर्डहरू थियो त्यस कारणले गर्दाखेरि पनि व्यक्त गर्न सकिनु भएन र प्रकारले समयक्रममा समाजमा विभिन्न खालका परिवर्तनहरू सँगसँगै स्वतन्त्रताहरू मान्छेका अभिव्यक्ति स्वतन्त्रता सँगसँगै मानवीय स्वतन्त्रताका विभिन्न पक्षीहरू कुराहरू उठे सँगसँगै यो यौनिकताको यौनिक स्वतन्त्रताको कुरा आफ्नो यौनिक आइडेन्टिटी प्रकट गर्ने कुराहरू खास गरिकन अहिले आइडेन्टिटीका विभिन्न पक्षका कुराहरू चाहिँ उठिरहेको सन्दर्भमा यो यौनिक आइडेन्टिटीको कुराहरू पनि यौनिक पहिचानको कुराहरू पनि लैङ्गिक अल्पसङ्ख्यकहरूले उठाउँदै आउनुभएको छ र यो सन्दर्भमा यो हिसाबले चाहिँ कुराहरू चाहिँ समाजमा उठ्या छ
र फेरि पनि मैले यहाँलाई यहाँ एउटा सोध्न खोजेको तेस्रो लिङ्गी अथवा महिला तेस्रो लिङ्गी शारीरिक रूपमा उहाँ पुरुष हुनुहुन्छ तर उहाँको आचरण बानी व्यवहार महिलाको छ यो कसरी हुन्छ?
अब यो त यसलाई चाहिँ हामीले चाहिँ प्राकृतिक रूपमै बुझ्नुपर्ने हुन्छ तर हाम्रो समाजले केलाई यसलाई के ठानिदियो भन्दाखेरि अलिक अप्राकृतिक जस्तो ठानिदियो होइन यो चाहिँ यो खास गरेर उहाँहरूले चाहेर यो उहाँहरूले होइन उहाँहरूको इच्छा आकाङ्क्षाले भन्दा पनि स्वाभाविक जन्मजाति एउटा खालको चाहिँ उहाँहरूको चाहिँ सेक्समा चाहिँ जन्म भयो तर उहाँहरूको चाहिँ आचरण बिहेभियर आदि इत्यादि अर्को खालको चाहिँ भयो त्यस कारणले गर्दाखेरि यो खालको कुरा चाहिँ एक हिसाबले भने प्राकृतिक नै हो तर अब समाजले के ठानिदियो त भन्दाखेरि यसलाई चाहिँ अलि अप्राकृतिक ठानिदियो र यसलाई चाहिँ अलि समाजको प्रचलित मूल्य मान्यताभन्दा फरक गएको अलि अराजक बन्न खोजेको होइन गलत दिशातिर गएको मानसिक समस्या हो कि भन्ने जस्तो ठानिदियो लामो समयदेखि त्यस कारणले गर्दाखेरि पनि लैङ्गिक अल्पसङ्ख्यकहरूले आफ्नो पहिचान गराउनका लागि विभिन्न खालका समस्याहरू हुने खालका समस्याहरू पनि यस कारणले गर्दाखेरि देखिएको भन्ने लाग्छ।
मैले यहाँलाई रोकेँ आनेकजी, यहाँ लामो समयदेखि तेस्रो लैङ्गिकको अधिकारको लागि लडिरहनु भएको छ, कतिको सहज छ?
विभिन्न तबका ओहदाहरूमा होइन आफ्नो आवाजहरू राख्दै राख्दै आउँदाखेरि आज राज्यले चाहिँ केही हदसम्म चाहिँ सम्बोधन गरेको अवस्था चाहिँ छ। त्यो अधिकार चाहिँ अब राज्यले सम्बोधनै गरेन, राज्यले दिएन भन्न चाहिँ नमिल्ला। केही पर्सेन्टेजको हिसाबमा चाहिँ राज्यले चाहिँ अधिकार दिइसकेको अवस्था पनि छ तेस्रो लिङ्गी समलिङ्गी साथीहरूको लागि। जस्तै पहिचानको हिसाबले चाहिँ केही साथीहरूले चाहिँ आफ्नो नागरिकता र राहदानीमा चाहिँ लिङ्गको महलमा अन्य उल्लेख गरेर चाहिँ प्राप्त गरिसक्नु भएको छ भनेपछि त्यो राज्यले दिएको अधिकार पनि हो होइन। तर राज्यले अधिकार दिँदा दिँदाखेरि एउटा अन्यको पहिचानमा अधिकार त दियो तर अरू अधिकारबाट चाहिँ वञ्चित गरायो
कि अपूर्ण भयो,
अपूर्ण अधिकार भयो यहाँनिर होइन, एउटा पूर्ण नाम छैन त्यहाँनिर। र अर्को सँगसँगै त्यहाँनिर के भयो भन्दाखेरि गाछपास कपास शिक्षा स्वास्थ्य र रोजगारमा चाहिँ बन्तेज बनाइदियो कि जसरी अब अधिकारकै कुरालाई गर्ने हो भने हाम्रो साथीहरू हुनुहुन्छ, यहाँ धेरै साथीहरू हुनुहुन्छ, अहिले हामी न्यून साथीहरू यहाँ उपस्थित छौँ भने धेरै साथीहरू जो चाहिँ समाजबाट परिवारबाट चाहिँ खुलेर आउन नसकेको वातावरणले गर्दाखेरि अहिले टेलिभिजनसम्म नआउन सकेको अवस्था पनि हो यो होइन। पैतृक सम्पत्तिबाट बन्देज भएका साथीहरू पनि हुनुहुन्छ, अब गाँसबास कपास भनेर चाहिँ त्यही नै भइहाल्यो होइन। पैतृक सम्पत्तिबाट बन्देज भएपछि बाँच्नको लागि जाने कहाँ, पापी पेटले खान खोज्छ होइन, अनि पापी पेट पाल्नको लागि बाटोमा उभिनु पर्यो र बाटोमा उभियो भने फेरि यही समाजले चाहिँ अर्को एउटा उपनाम दिन्छ, समाज बिगार्ने उपज हो भनेर होइन। त्यसले गर्दाखेरि त्यहाँनिर पनि एउटा अधिकार बन्देज भएको छ भने अर्को कुरा चाहिँ नागरिकतामा अन्य उल्लेख गरेर पायो, रोजगारको हिसाबमा जाने हो भने लोकसेवा आयोग भिड्यो होइन, नाम पनि निकाल्यो तर एन्डिङ टाइममा चाहिँ इक्जाम दिन गयो भने चाहिँ तपाईँ तेस्रो लिङ्गी हो, त्यस्तोको लागि चाहिँ हाम्रो यो लोकसेवामा चाहिँ छैन, यो चाहिँ महिला र पुरुषको लागि हो मात्रै भनेर त्यहाँबाट पनि बन्देज गराइएको अवस्था चाहिँ छ। अब रोजगारको लागि त्यसरी भन्दै चाहिँ एउटा ब्लु डायमन्ड सोसाइटी हो जसले चाहिँ तेस्रो लिङ्गी समलिङ्गीलाई मात्रै रोजगार दिएर राखेको छ भनेपछि नेपालको अरू कुनै पनि तह तब्कामा चाहिँ तेस्रो लिङ्गी समलिङ्गी साथीहरूले रोजगार पाइसकेको र उहाँहरूले गरेर पेन्सन लिएर होइन अवकाश लिएर बसेको घटनाहरू अथवा त्यो सुसमाचारहरू चाहिँ हामी कहाँ अहिलेसम्म आइपुगेका छैनन्। भनेपछि अर्को चाहिँ उपचार होइन, म तेस्रो लिङ्गी हुँ भनेर कहीँ कतै अब कानुनी उपचार होस् वा स्वास्थ्य उपचार होस् होइन, त्यो उपचारमा गइयो भने चाहिँ हाम्रो कतिपय साथीहरू तेस्रो लिङ्गी दिदीबहिनीहरू पनि हुनुहुन्छ यहीँ, राम्रो उपचार पाउनुहुन्न डक्टरबाट होइन, मेल डक्टर हुनुहुन्छ भने फिमेलतिर जाऊ भनिदिने, फिमेल डक्टर हुनुहुन्छ भने मेलतिर जाऊ भनिदिने होइन। र एउटा एज अ तेस्रो लिङ्गी अब शिक्षाबाट बन्देज गराइएको छ, राम्रोसँग पढ्न पाएको छैन भनेपछि त्यो डक्टर पढेर पिएचडी होइन गरेर आएर यहाँ फेरि तेस्रो लिङ्गी डक्टर नै बन्नुको लागि त त्यो एउटा दूर सपनाको कुरा हो, त्यो जुन सपना चाहिँ पुरा पनि हुन सक्दैन होइन, र त्यस्तो खालको डक्टर अहिलेसम्म हुनुहुन्न। त्यसले गर्दाखेरि हाम्रो धेरै साथीहरू चाहिँ स्वास्थ्यको उपचार र कानुनी उपचारबाट बन्दित भएर आत्महत्यासम्म गर्नुभएको घटनाहरू चाहिँ धेरै नै छ।
यहाँले रूपन्देहीमा रहेका तेस्रो लिङ्गीहरूलाई सङ्गठित गर्नुभएको छ, महिला तेस्रो लिङ्गीहरू बाहिर आउन खुल्न सहज छ कि पुरुष तेस्रो लिङ्गीहरू?
यस्तो छ, अब महिला तेस्रो लिङ्गी र पुरुष तेस्रो लिङ्गी भनेको यो दुईवटा अलग पाटो हो होइन। जन्मदाको बालक र हुर्किँदै ऊ महिलाको जस्तो बिहेभियर भयो, साडी लगाउने, कुर्ता सुरुवाल लगाउने होइन, लाली पाउडर गर्ने, त्यस्तो व्यक्तिलाई चाहिँ हामी महिला तेस्रो लिङ्गी भन्छौँ। र पुरुष तेस्रो लिङ्गी भनेर चाहिँ जन्मदाको बालिका होइन, अनि ऊ हुर्कने बढ्ने क्रममा चाहिँ पुरुष जस्तो भयो, उसको आचरण हाउभाउ सबै पुरुषको जस्तो, छोटो कपाल काट्ने अनि सर्ट प्यान्ट लगाउने होइन, लाली पाउडरदेखि एकदम टाढा बस्ने, त्यस्तो खालको जन्मदाको बालिका हुर्कने क्रममा त्यस्तो भएकोलाई हामी चाहिँ तेस्रो लिङ्गी पुरुष भन्छौँ होइन। तेस्रो लिङ्गी महिलालाई जति गाह्रो छ यो समाजमा खुल्न, त्यति गाह्रो चाहिँ तेस्रो लिङ्गी पुरुषलाई चाहिँ छैन। किनभने एउटा महिला हो, महिलाले त के भयो त जिन्स प्यान्ट लाउँदैमा के अरे केटाको लुगा लाउँदैमा त केही फरक नपर्ला भन्ने छ नि त। तर एउटा जन्मदाको बालक हो, यो त यसलाई ढाका टोपी लाउनु पर्ने, यसको छोटो कपाल हुनुपर्ने, दारी जुङ्गा पाल्नु पर्ने होइन, मर्दपन हो, हलो जुवा जोत्नु पर्ने के भनिन्छ नि, मर्द समाजले तोकेको एउटा पहिचान, त्यो काम चाहिँ गर्नुपर्ने। तर यो त साडी लाएर हिँड्छ, यो कस्तो खालको नाम मर्द नपुंसक होइन, हिजडा छक्का दुनियाँ नाम तथा नामहरू गाली गर्ने, उपनामहरू दिने भनिन्छ। त्यसले गर्दाखेरि तेस्रो लिङ्गी पुरुषलाई जति सहज छ त्यति सहज चाहिँ तेस्रो लिङ्गी महिलालाई चाहिँ छैन।
धन्यवाद, म फेरि सहभागीमा जान चाहन्छु। अगाडि हुनुहुन्छ, चस्मा लगाउनु भएको छ।
नमस्ते, मेरो नाम सारण गुरुङ, म चाहिँ भैरवबाट, म चाहिँ नि तेस्रो लिङ्गी हो। मलाई देख्दाखेरि त सबैले पुरुषै भन्छ है, तर मेरो चाहिँ भित्रको जुन एउटा छ त्यो चाहिँ नि तेस्रो लिङ्गी नै हो है। म चाहिँ नि सानैमै अब
तपाईँ बालक भएर जन्मिनु भयो, बालिका महिलाको जस्तो
है, अनि मैले यस्तो स्वभाव लिँदाखेरि धेरै मैले विभेद खेप्नु पऱ्यो घर परिवारबाट। सर्वप्रथम त आफ्नो मैले आफ्नै घर परिवारबाट नै एकदमै विभेद खेप्नु है, त्यसमा चाहिँ म सबैभन्दा कान्छु थिएँ है। बुवाले चाहिँ नि बुवा आमाले दुइटैले भन्थे कि छोरा भएर छोराको जस्तो आचरण लिएर हिँड्नुपर्छ, छोरीको जस्तो हुनु हुँदैन, यो त नामर्दको काम हो भन्ने है, अनि र पिट्ने, एकदम पिट्ने के। म चाहिँ नि घरभित्र चाहिँ नि बाबा आमा बुवाहरू नभएको बेलामा चाहिँ मैले दिदीको फराकहरू लाउने, यसो टिकीहरू लाउने काम चाहिँ मैले गरेँ, घरभित्र चाहिँ नि गरेँ, तर बाहिर चाहिँ नि मैले गरेन, मनको मलाई एकदमै धोको थिएँ। तर मलाई अर्को कुरामा त्यस्तो गर्दै गर्दा स्कुलमा पनि मलाई एकदमै सरहरूले पनि एकदमै कुट्ने कि, कोही त्यस्तो केटी साथीसित बोल्दाखेरि पनि उहाँहरूले के ए हिजडा छक्का भन्ने के। यसले गर्दा मेरो मानसिकतामा एकदमै नराम्रो असर परेको थियो, मलाई पढ्न मनै नलाग्ने कि, स्कुल जान मन नलाग्ने कि, अनि गएँ मैले त्यो कुराहरू सुन्न पर्ने, अनि बाबुआमाले चाहिँ किन गएनस् पढ किन गएनस् भने कुट्ने, बाबुआमाले चाहिँ कुट्ने कि। अब स्कुलमा जाम भने त्यो स्कुलको त्यस्तो वातावरण देखेर मलाई पढ्न मन लागेन, तिमी किन केटा भएर केटीसित बोल्छौ केटीसित ऊ गर्छौ तिमी, अनि फेरि मेरो के भन्थ्यो भने मेरो बुवाआमाले चाहिँ मेरो छोराको बानी अलिक फरक किसिमको छ, तपाईँले अलिक हेरिदिनु यसलाई अलिक केयर गरिदिनु, अलिक केही परिवर्तन हुन्छ कि भन्नु भन्नुभएको पनि रहेछ, मैले पछि थाहा पाएँ थिएँ। एकछिन केटीको बेन्चमा गएर बसेको देखेँ पनि तिमी त त्यहाँ गएर बस्छ तिमी हिजडा बन्नलाई यस्तो भन्ने कि त्यो भन्दाखेरि चाहिँ एकदमै नराम्रो, र साथीभाइले पनि फेरि उहाँहरूको त्यो बोली लिएर साथीभाइले पनि कि गिजाउने कि, यहाँ जस्तो मेरो जस्तो समस्या अरू साथीहरू पनि छ कि, अहिले उहाँले नभन्नुभएको होला धेरै त हिजडा छक्का भनेर नै त्यो कुराले नै हाम्रो मानसिकतामा एकदमै नराम्रो असर गरेर पढ्न चाहिँ मनै नलाग्ने, पढ्न मन त लाग्थ्यो तर त्यहाँ नजाने कि ध्यान नजाने, अहिले मेरो हाउभाउ कस्तो छ अहिले उसले हेरेर के भन्ने हो कि मलाई केही त्यस्तो ऊ गर्ने हो कि भनेर टिका टिप्पणीहरू गर्ने हो कि मेरो उसमा आचरणमा भनेर डरले कि त्यस्तो हुन्थ्यो बाट पाएको मैले त्यो विभेदहरू त्यो साथीहरूबाट पाएको विभेदहरूले गर्दाखेरि पढेका लेखेका व्यक्तिहरू त्यस्ता छन् कि अझै पनि हामीलाई विभेद गर्छन्, हाम्रो अगाडि चाहिँ मुखले ठिक्क पारेर बोल्छन् तर पछाडि जुन जब गइसकेपछि त्यो उहाँले बोल्ने भाषाहरू कति मैले सुनिराखेको पनि छु होइन, त्यो चाहिँ एकदमै नराम्रो ऊबाट लिन्छन् उनीहरूले कि
यहाँले जस्तो परिवारले विवाह गर भनेर जबरजस्ती गर्ने दबाब दिने भयो,
एकदमै दबाब दिने पनि गरे दबाब विवाह गर भनेर होइन, जब म 20-22 वर्षको हुन थालेँ मेरो बुवा चाहिँ ब्रिटिस आर्मी हुनुहुन्थ्यो, मलाई चाहिँ लाउरीमै हुनुपर्छ भनेर चाहिँ नि बुवाले चाहिँ मलाई एक्सर्साइज गराउनु गराउनुहुन्थ्यो तर म चाहिँ गर्दिनँ, अनि त्यतिखेर पनि खुब कुटाइ खान्थ्यो दाईको हातबाट पनि कुटाइ खान्थ्यो, दाईले त मलाई मेरो भाइ नै होइन भन्नुहुन्छ अझै पनि, उहाँले चाहिँ मेरो म एउटै छोरा हो भन्नुहुन्छ, उहाँले चाहिँ बुवाले चाहिँ अब त्यस्तो त भन्दैन तर दाईले चाहिँ म एउटै छोरा हो भन्छ है, अनि मेरो बुवाले दाईले पनि मेरो त्यो बुवाहरूले पनि त्यो पेन्सनहरूको वर्कआउट गरेको छ, मेरो नाम छैन त्यहाँनिर, म चाहिँ नि 21 वर्षबाट एक्लै बसेको है, अहिले 45 वर्षको भए म एक्लै छु एक्लै बस्छु, हुन त म बाउकै सम्पत्तिमा बसिरहेको छु होइन तर पनि म चाहिँ एक्लै बस्छु, परिवारसित बस्नु मन त लाग्छ जुन त्यो माहौल छैन, मेरो परिवारले अझैसम्म पनि मलाई एक्सेप्ट गर्दैन, म घरमा चाहिँ खुलेको छैन।
नागरिकता कसरी बनाउनु भयो?
नागरिकता चाहिँ नि मैले पुरुषको नै बनाएँ होइन, र अर्को कुरा जुन हाम्रो यो 2000 कति सालको हाम्रो यो उमा थियो नि जनगणना आउने बेलामा त्यतिखेर मैले चाहिँ नि म अन्य हुँ भनेर मैले चाहिँ नि भन्दाखेरि टिपाउँदाखेरि त्यो मान्छे टिप्ने मान्छेले चाहिँ टिप्नु भएन कि, उहाँले के भन्नुभयो तपाईँ यस्तो राम्रो पुरुष हुनुहुन्छ अनि तपाईँले किन ऊ गर्नुहुन्छ, तपाईँको त हाउभाउको अलिकति फरक हो नि त, तपाईँले किन त्यस्तो लिन चाहनुहुन्छ, तपाईँलाई यो ब्लु डायमन्ड सोसाइटीले कतै तपाईँहरूलाई चाहिँ ऊ त दिएर त्यस्तो गराएको त होइन, जबरजस्ती ऊ गराएको त होइन भनेर पनि उहाँहरूले भन्नुभयो, त्यो होइन त्यो मेरो पहिचान हो भन्थ्यो, तर उहाँले चाहिँ मलाई त्यतिखेर पुरुष नै लेखिदिनु भएको तपाईँले यस्तो नगर्नु भनेर भन्नुभएको होइन थियो, अनि त्यसरी त्यो गऱ्यो। बिहाको पनि मलाई बाबुआमाले बिहा गर्ने भने एकदमै गर तर मैले बिहा गरेन, र म त्यसपछि चाहिँ नि बिहाबाट बस्नको लागि मैले चाहिँ नि बाबुआमालाई के भने म चाहिँ नि लामा बन्छु म लामा बस्छु बरु भने एउटा त्यो छुट्का, तर मनबाट मेरो चाहेर म लामा बन्न बसेको त थिएन, तर त्यो चाहिँ नि एउटा उहाँलाई छल्नलाई परिवारलाई छल्नको लागि मात्रै म त्यति भएर कपाल खौरेर अनि मैले
लामा बन्नुभयो।
लामा बस्ने म गुम्बामा बसेँ होइन पहिला है, गुम्बामा बस्दाखेरि पनि अब त्यहाँ पनि फेरि विभेद छ, पढ्दाखेरि अब हाम्रो अलिक मसिनो स्वर आउँदा किन तिमी त लोन छारा भएपछि त अलिकति मोटो स्वर निकालेर पढ न किन कि आइमेको जस्तो पढेको आनीहरूसित गएर बस भन्थ्यो कि त्यो झुमाहरू हुन्छ नि तिनीहरूसित गएर तिनीहरूको उसमा गएर पढ भनेर त्यस्तो पनि भन्थ्यो कि, त्यसले गर्दा पनि अलिकति मानसिकतामा अलिकति असरहरू पर्थ्यो होइन। नागरिकता लिएर पनि हामीले कुनै राज्यले कुनै ऊ नै दिएको छैन कि, लिएर पनि के गर्ने, जनबरु पुरुषको जब छ बरु ढाँटेर छलेर त अलिकति खान त पाइन्छ, त्यो तेस्रो लिङ्गीले हो भने त कार्डले त झन् कहीँ पनि केही पनि गर्न पाइएन कि, किनभने अर्को कुनै साथीहरूले लिएको थियो कतिपय साथीहरूले लिएको छ कि, त्यो साथीहरूको त्यो नागरिकताले गर्दाखेरि झनै पाएको पनि अधिकार पनि खोसिएको छ।
Only one is a समृद्ध हाम्रो
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानमा यहाँलाई पुनः स्वागत छ। नेलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा केही दिन अगाडि लुम्बिनी टेलिभिजनले प्रस्तुत गरेको कार्यक्रम मन्थनको अङ्क जस्ताको तस्तै सुनिरहेका छौँ। भगवती पाण्डेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा समाजशास्त्री बलबहादुर पाण्डे, तेस्रो लिङ्गी अधिकार कर्मी आनिक राणा, नेलिरा समाज भैरवाकी प्रमुख मलिना नेउपाने, तेस्रो लिङ्गी सन्तपुन लगायतको सहभागिता रहेको छ। उक्त कार्यक्रम विशेष गरी समलिङ्गी तेस्रो लिङ्गीको सामाजिक अधिकार तथा अवस्थाका विषयमा केन्द्रित भएको थियो। लागौँ उक्त कार्यक्रमको बाँकी अंश सुन्नतर्फ।
म फेरि सहभागी एकजनाको अनुभव लिन चाहन्छु।
मेरो नाम केशव थापा, तिरोटामा 2 शंकर नगर। बिहेको कुरा गर्दा कि मलाई पनि त्यस्तै भएको थियो कि घरमा अब हाम्रो यो आफ्नो परिवारहरूबाट अनि गाउँको यो इष्टमित्रहरूबाट अब उमेर पुगिसक्यो, सबै साथीहरूको बिहा भइसक्यो, आफूभन्दा कान्छोको बिहा भइसक्यो, त के कारणले बिहा नगरेको, अहिलेसम्म एक्लो बसेको, कुनै नपुङ्छ हिजारा छकाट होइन भनेर मलाई कतिले प्रश्न गर्ने के, अब मलाई एक्लै बस्नु मनपर्ने, मलाई बिहा भन्ने कुरा सोचेन हो कि, एकदम दुःख लाग्ने कि त्यो सम्झिँदाखेरि। र अहिले त उमेर त म अब मेरो एज त बढी भइसक्यो, त्यही पनि अहिले त घरमा त्यति त्यस्तो भन्नुहुन्न। अहिले
बिहा
गरेको छैन, म एक्लै छु।
यहाँ कहिले खोल्नुभयो, कति वर्ष?
खोल्नु त म 55 नै खुलेको, मेरो अब हेबिटहरू अब सानैदेखि नै हो। जब अहिले हाम्रो यो ब्लु डायमन्ड सोसाइटी आयो, त्यसपछि साथीहरूसँग भेटेँ होइन, धेरै साथीहरूलाई भेटेँ, त्यहाँबाट मेरो मन पनि बेसी भुल्यो कि, उहाँहरू हामी साथीहरू अरू पनि रहेछ भन्ने मैले देखेँ, त्यहाँ मेरो मन पनि भुल्यो।
अहिले परिवारले स्वीकार्नु भएको छ?
अहिले स्वीकार्नु भएको छ, त्यही पनि अझै गाउँको मान्छेहरूले त्यो चर्चा गर्नुहुन्छ, एक्लै बस्ने किन बिहा नगरेको, अब बुढेसकालमा के गर्ने हो भनेर भन्छन्, त्यही दुःख लाग्छ कि मलाई।
यहाँलाई धन्यवाद। बलभद्रजी, यो समाजलाई कसरी बुझाउने?
मूलत सामाजिक सांस्कृतिक कारणहरूकै कारणले गर्दाखेरि मूलत उहाँहरू विभेदमा परिरहनु भएको छ। पहिलो कुरा त लैङ्गिक अल्पसङ्ख्यकहरूले नै पहिले आफूहरूलाई नै पहिचान गर्न नसकेको कुराहरू छ होइन, र कतिपय समस्याहरू अहिले पनि त्यस्तो खालको छ। अब त्यो फरक खालको व्यवहार गर्ने बित्तिकै घर परिवारदेखि नै विभेदहरू सुरु हुने होइन, र त्यो विभेद चाहिँ जति चाहिँ घर परिवारबाट विभेद, त्यसपछि समुदायमा जाँदा विभेद, अझ त्यो अगाडि बढ्दै जाँदा जति बढ्दै गयो होइन, मान्छेको सम्पर्क सम्बन्धहरू बढ्दै गयो, त्यति धेरै विभेदका कुराहरू चाहिँ
परिवारले त आफ्नो बच्चा सानोमा जन्मिँदाखेरि पुरुष बालक भएर जन्मे पनि उसको अलि ठुलो हुँदै जाँदा हाउभाउ सबै महिला बालिकाको हुँदै जाँदाखेरि उहाँहरूले अलिअलि चिन्नुहुन्छ, उहाँहरूले बाहिर चिनाउन नसकेको समाजको डरले हो
होइन, समाजले त्यसलाई चाहिँ राम्रो नलिने कारणले नै हो। समाजले सम्मानजनक व्यवहार गर्ने, उहाँहरूलाई अपमान नगर्ने हो भने त उहाँहरू खुल्नलाई कुनै समस्या हुँदैन नि होइन, त्यस कारणले गर्दाखेरि अपमानजनक व्यवहार गर्ने, उहाँहरूलाई विभिन्न खालका उपमाहरू दिने, त्यसलाई गलत ढङ्गले चाहिँ इन्टरप्रिटेसन गर्ने, र त्यो ढङ्गले खुलेर आउँदाखेरि फेरि उहाँहरूले अरू थप खालका विभेदहरू चाहिँ सहनु पर्ने, यो खालका कुराहरूले गर्दाखेरि उहाँहरूलाई वास्तवमा चाहिँ यो खालको चाहिँ समस्याहरू चाहिँ देखिन्छ। र अब यो कस्तो छ भन्दाखेरि समाजमा लामो समयदेखि जुन खालको प्र्याक्टिसहरू छ त्योभन्दा फरक खालको प्र्याक्टिसहरूमा जाने कुराहरू चाहिँ एकैचोटि गाह्रो कुरा पनि हुँदो रहेछ। त्यस कारणले अब त्यो गाह्रो कुराहरूलाई चाहिँ खास गरिकन अब राज्यले विभिन्न खालका प्रोभिजनहरू ल्याएर त्यसलाई व्यवस्थित गरेर विभेद उहाँहरू परिरहनु भएको नि, अब विभेदलाई चाहिँ गर्नेहरूलाई त्यो ढङ्गले चाहिँ दण्डनीय गर्दै जाँदाखेरि हो त्यो सहजीकरण हुँदै जाने खालका कुराहरू हुन्छ, र त्यो हिसाबले चाहिँ मान्छेहरूले फेरि त्यसलाई ग्रहण गर्दै जाने कुराहरू हुन्छ। नभए यो चाहिँ कस्तो हुँदो रहेछ भने उहाँहरू एउटा विभेदमा परिरहने अनि त्यो अपमानको चाहिँ उहरू चाहिँ उहाँहरूले भोगिरहनु पर्ने यो खालको अवस्थाहरू चाहिँ हुँदो रहेछ। र एउटा चाहिँ जस्तो आइडेन्टिटीको चाहिँ समस्या चाहिँ बढी चाहिँ भएको देखिन्छ, यो डेटाहरू पनि म्यानिपुलेटेड भएको देखिन्छ। उहाँहरूले खास गरेर बुलडोमा डायमन्ड सोसाइटी लगायतले जुन एक प्रकारको चाहिँ अनुमान चाहिँ लगाउनु भएको छ र विभिन्न सर्वेहरूले पनि देखाएको छ लैङ्गिक अल्पसङ्ख्यकहरूको सङ्ख्या निकै ठुलो छ। तर भइदिएको के छ भन्दाखेरि, जस्तो विभिन्न आधिकारिक डकुमेन्टहरूमा, जस्तो उहाँले सेन्ससको कुरा ल्याउनु भएको थियो होइन, लास्ट सेन्ससमा तपाईँको चाहिँ तेस्रो लिङ्गीहरूको चाहिँ भनेर चाहिँ लैङ्गिक अल्पसङ्ख्यक भनेर चाहिँ त्यो पहिचान चाहिँ गराइएन, मेल र फिमेलहरूको मात्रै
हो।
अनि तपाईँको चाहिँ जस्तो जुन परिवारमा जस्तो विभिन्न खालको सर्वेहरू गर्दा, मेरै आफ्नै अनुभव पनि, मैले लास्ट सन् 2013 एउटा चाहिँ सर्वे गराएको थिएँ अर्को कुनै प्रयोजनको लागि, रामगुराम नगरपालिका नवलप्रासी र कपिलवस्तु नगरपालिका कपिलवस्तुमा। त्यसमा एज ए होल चाहिँ टोटल नगरपालिकाको हामीले चाहिँ हाउस होल्ड सर्वे गरेका थियौँ। त्यति बेला हामीले एउटा महल राखेका थियौँ यो खास गरेर चाहिँ लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिचान गर्ने गरी। त्यो दुवै नगरपालिकामा चाहिँ लैङ्गिक अल्पसङ्ख्यकहरूको डेटा नै आएन होइन। त्यो के गर्छ त भन्दाखेरि, खास गरेर त्यो उत्तरदाताहरू, रेस्पोन्डेन्टहरू, घरमुलीहरू चाहिँ बाबुआमाहरू हुन्छ, सिनियर सिटिजनहरू हुन्छ, उनीहरूले के गर्छ भन्दाखेरि आफ्नो बच्चाहरू, आफ्नो परिवारको सदस्यहरूलाई लैङ्गिक अल्पसङ्ख्यकको रूपमा पहिचान गराउनै चाहँदैन। र उनीहरूले त्यो चाहिँ एक प्रकारले त्यो कुरालाई चाहिँ अलिक फरक ढङ्गले बुझ्ने, अलिक त्यसलाई के भन्छ, आफूले चाहिँ अलिकति त्यो इज्जतसँग चाहिँ जोडेर हेर्ने खालका कुराहरू चाहिँ भएको चाहिँ देखिन्छ। त्यस कारणले उहाँहरू जुन जो हुनुहुन्छ, जति हुनुहुन्छ, त्यो खालको कुराहरू पनि वास्तवमा चाहिँ यथार्थमा चाहिँ आउने कुराहरू चाहिँ समस्या भएको देखिन्छ। लास्ट एउटा प्रोग्राममा आनिकजी र म सँगै थियौँ जस्तो लाग्छ, यो सस्टेनेबल डेभलपमेन्ट गोलको चाहिँ रिभ्यू गर्ने प्रोग्राममा चाहिँ मलाई पनि प्यानलिस्ट भनेर बोलाएको थियो। अनि त्यहाँ चाहिँ के अरे विभिन्न डकुमेन्टहरू छ कि, यो सस्टेनेबल डेभलपमेन्ट गोलको चाहिँ चाहिँ बनाएको त खास गरेर युएनडिपीले हो। त्यहाँ कतिपय प्रोभिजनहरूमा यो लैङ्गिक अल्पसङ्ख्यकको बारेमा चाहिँ कुरा नै उठाएको छैन कि, जस्तो चाहिँ महिला तथा होइन सीमान्तीकृत समुदायहरूको आदि इत्यादिको कुरा गर्दा लैङ्गिक अल्पसङ्ख्यक भन्ने कुराहरू पनि त्यहाँ जोड्न सकिन्थ्यो, तर उठाएको छैन। उहाँले त्यो क्वेसन गर्नु रेज गर्नुभएको थियो। त्यस्ता कमी कमजोरीहरू हाम्रा विभिन्न आधिकारिक डकुमेन्टहरूमा पनि छन् र यो खालको ऊ चाहिँ एक हिसाबले चाहिँ मेन स्ट्रिममा चाहिँ ल्याउन नसकिएको समस्या छ।
उहाँहरू सरकारले पनि पहिचान दियो अन्य भनेर नागरिकतामा पनि,
तर
उहाँहरूलाई कसरी दियो भने, पहिला पुरुष हुनुहुन्थ्यो पुरुषकै नाममा नागरिकता पाउनुभयो, पहिला महिला हुनुहुन्थ्यो महिलाकै नाममा नागरिकता पाउनुभयो, पछाडि ब्राकेटमा अन्य भनेर राखिदियो। यसले झन् उहाँहरूलाई समस्यामा पारिदियो, किनभने न पुरुष न महिला जागिरी खानेकै रोजगारीको लागि उहाँहरूको बाटो बन्द भयो उहाँहरूले भनेअनुसार। यसको समाधान के?
यो उहाँहरू एक हिसाबले सीमान्तीकरणमा पर्नु भएको छ लैङ्गिक अल्पसङ्ख्यक भएको कारणले गर्दाखेरि, विभिन्न अवसरहरूबाट बहिष्करणमा पर्नु भएको छ। वास्तवमा उहाँहरूलाई पनि चाहिँ मेन स्ट्रिममा नलगाएसम्म चाहिँ खास गरेर राज्यले अथवा चाहिँ समाजले जे खालको चाहिँ प्रतिफलहरूको अपेक्षा, जे खालको परिवर्तनहरूको अपेक्षा गरेको छ, त्यो कुराहरू चाहिँ सम्भव हुँदैन। त्यस कारणले उहाँहरूलाई मेन स्ट्रिममा ल्याउनका लागि उहाँहरू जहाँ जहाँ बहिष्करणमा पर्नु भएको छ, ती बहिष्करणमा परेका ठाउँहरू मूलत प्रायः सबै ठाउँहरूमा बहिष्करणमा पर्नु भएको छ, सेवा सुविधाहरूको वञ्चितदेखि लिएर विभिन्न ठाउँहरूमा उहाँ बहिष्करणमा पर्नु भएको छ, उहाँहरूको सम्मानजनक सहभागिताको कुरा नै महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ।
धन्यवाद यहाँलाई। आनिकजी, यहाँहरूले सरकारसँग उठाउँदै आएको अहिलेको प्रमुख मुद्दा के हो?
प्रमुख मुद्दा अब हाम्रो त धेरै नै मुद्दा छन् साथीहरू,
त्यसलाई पनि प्रमुख,
त्यसमा पनि एउटा प्रमुख त एउटा पहिचान थियो, त्यो पहिचानको मुद्दालाई चाहिँ अहिले हामीले अलिकति ब्याकअप राखिरहेछौँ होइन, किनभने केही साथीहरूले चाहिँ पहिचानमा पनि अब नयाँ साथीहरू जो भर्खरै खुलेर आउनु भएको छ, त्यो साथीहरूले चाहिँ भर्खरै 18 वर्ष पुगेर नागरिकता लिन चाहने साथीहरूले चाहिँ इच्छाएको नाममा नागरिकता र लिङ्गको महलमा अन्य उल्लेख गरेर पाउनु भएको छ भने, पुराना साथीहरूले चाहिँ पुरानै नाम लिङ्गको महलमा अन्य भएर छ होइन, त्यसलाई चाहिँ अलिकति पछाडि राखेका छौँ। र अहिले चाहिँ मौलिक अधिकार होइन, जस्तो संविधानमा चाहिँ हाम्रो अधिकारका आवाजहरू कोरिन्छन् या कोरिँदैनन् होइन, कोरिएको छ भने के कति हदसम्म कोरिएको छ त्यो बारेमा चाहिँ हामी आफूलाई चाहिँ अगाडि बढाइरहेका छौँ, त्यसमा चाहिँ आफूलाई अलिकति फोकस गरिरहेका छौँ भने, अहिले चाहिँ अब देश नै 7 प्रदेशमा विभाजित भइसकेको अवस्था छ र हामी हरेक प्रदेशमा चाहिँ हाम्रो आवाज चाहिँ उठाउनुपर्छ र हरेक प्रदेशका गतिविधिहरूमा चाहिँ एकजना मात्रै न्यूनमा होइन मिनिमम एकजना मात्रै भए पनि तेस्रो लिङ्गे साथीलाई समावेश गराउनुपर्छ भन्ने जोड उसमा चाहिँ अभियानमा चाहिँ जोड लागिरहेका छौँ।
रूपन्देहीमा कति हुनुहुन्छ सङ्गठित भएको?
अब हामी एक्चुअल डाटा त कोरेका छैनौँ होइन, अस्ति भर्खर मात्रै हामीले आइबिबिएस रिसर्च गरेका थियौँ, त्यो रिसर्च अनुसार चाहिँ हामी एलजिबिटीआई भन्छ होइन, यो तेस्रो लिङ्गी समुदाय मात्रै होइन, लेस्बियन, गे, बायोसेक्सुअल, ट्रान्सजेन्डर एन्ड इन्टरसेक्स भन्छ हाम्रो समुदायमा, पाँच थरीको समुदाय हुन्छ यो सम्पूर्ण समुदाय गरेर चाहिँ हामी
के हुन्छ त्यो भनिदिनुहोस्।
एलजिबिटीआई भन्छ होइन, लेस्बियन भनेको महिला समलिङ्गी, गे भनेको चाहिँ पुरुष समलिङ्गी, पुरुष भएर पुरुष मन पराउने होइन, त्यस्तोलाई गे भन्छौँ। र बी भनेको बायोसेक्सुअल, भनेको एउटा पुरुष महिला पनि मन पराउने, तेस्रो लिङ्गी पनि मन पराउने, अथवा एउटा महिला पुरुष पनि मन पराउने र महिला पनि मन पराउनेलाई चाहिँ हामी बायोसेक्सुअल भन्छौँ। र ट्रान्सजेन्डर भनेर चाहिँ म जस्तो व्यक्ति जो चाहिँ जन्मदाको बालक हुर्किँदाको महिला अथवा जन्मदाको बालिका हुर्किँदाको पुरुष, त्यस्तोलाई चाहिँ हामी ट्रान्सजेन्डर भन्छौँ। र इन्टरसेक्स भनेको चाहिँ जन्मदै लिङ्ग अस्पष्ट भएको व्यक्ति, अन्तर्लिङ्गी भनेर भन्छौँ नेपालीमा चाहिँ हामी होइन। यी सम्पूर्ण पाँचै विधाका व्यक्तिहरू जुटाएर हामी चाहिँ 6-9 हजारको हाराहारीमा छौँ
रूपन्देही
रूपन्देहीमा। डब्लुएचओले निकालेको तथ्याङ्क अनुसार 2008 निकालेको एउटा तथ्याङ्क छ डाटाबेस, कुल जनसङ्ख्या जति छ त्यसको आधारमा चाहिँ 10%
विश्वमै
एलजिबिटीआई कम्युनिटी हुने गर्छ भने त्यो तथ्याङ्क चाहिँ निकालेको,
त्यो पाँच समूह जोडेर यहाँ पनि महिला
तेस्रो लिङ्गी
हुनुहुन्छ, जन्मिता बालक,
जन्मिँदा बालक,
कसरी कहिले थाहा पाउनु भयो यहाँले?
एक्चुअल त अब म तेस्रो लिङ्गी हुँ, समलिङ्गी, यो समलिङ्गी र तेस्रो लिङ्गी हाम्रो लागि एउटा नयाँ डिक्सनेरी पनि हो होइन, किनभने यो हाम्रो हामी खुलेर आउँदाखेरि यो शब्द नै थिएन। त्यति बेला त हामीले स्कुल पढ्दा पनि पुलिङ्ग, स्त्रीलिङ्ग र नपुंसक लिङ्ग, अनि पछि एउटा शब्द आयो फेरि उभयलिङ्ग भन्ने पनि आयो होइन, त्यो भनेर हामी पढ्न आइयो। अनि म आफै स्कुलमा पढ्दा पनि मलाई टिचरहरूले पनि अनि मेरै सहपाठी साथीहरूले पनि नपुंसक लिङ्गी भनेको त मेरो स्कुलको नाम चाहिँ बहादुर राणा होइन, एमु जस्तो मान्छेलाई चाहिँ नपुंसक लिङ्ग भन्छ भन्ने भन्ने उदाहरण
दिन्थे।
यही इक्जाम्पल दिने क्रममा चाहिँ क्लास फाइभमा पढ्दा हामीले एउटा अरणिको भन्ने पाठ पढ्नुपर्छ होइन, अरणिको भन्ने पाठ पढ्नै जाँदाखेरि उहाँले तिब्बतमा गएर प्यागोडा मन्दिर बनाउनु भयो र तिब्बतको राजाले चाहिँ त्यति बेला उहाँलाई उपहारमा दिने चाहिँ केही नाम केही पनि पाउनु भएन, तिमीलाई के दिउँ, मेरो देशमा त अहिले केही पनि छैन होइन, यति बेला हामी गरिबीमा छौँ, तर तिब्बत जस्तो देशमा आइसकेपछि तिमीले यति राम्रो प्यागोडाको जस्तो मन्दिर बनाइदिएको छौ, यो चाहिँ जन्म जन्मान्तरलाई नै रहिरहनेछ, तर तिमीलाई दिनको लागि चाहिँ एउटै चिज छ मसँग भन्नुभएको छ, के होला भन्दा तिमी हेर्दा पुरुष छौ तर तिम्रो आचरण बानी बेहोरा सबै महिला जस्तो छ, लुक फेस पनि महिलाको जस्तो छ होइन, त्यसैले तिमीलाई मैले जीवनभर रहिरहने एउटा नाम दिन्छु भनेर उहाँले चाहिँ तिब्बतको राजाले चाहिँ अरणिकोलाई आनिक भन्ने नाम दिनुभएको थियो अरे होइन, त्यो आनिक भनेको चाहिँ न महिला न पुरुष
होइन,
त्यही नाम चाहिँ मलाई मेरो शिक्षकले चाहिँ दिनुभयो, अनि उहाँले मलाई त्यो नाम उपहारमा दिएपछि म आज आनिक भन्ने नामले चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ चिरपरिचित भएको छु होइन। कुनै शब्द राम्रो छ तर त्यसले दिलै छिनाल्छ होइन, कुनै शब्द सुन्नै सकिँदैन जसले आँसु नै झराल्छ, ती शब्दहरू पनि हामीले झेल्दै झेल्दै आजसम्म यहाँसम्म आइयो। र क्लास एटमा आउँदाखेरि म आफैलाई चाहिँ अलिकति फरक र भिन्न खालको मान्छे पाएँ, म त त्यति बेला चाहिँ आफूलाई अब त्यो शौचालय प्रयोग गर्ने अवस्थामा स्कुलमै म कुन चाहिँ शौचालयमा जाने होला त होइन, लाउन त सर्ट प्यान्ट नै लाछु, आफूलाई अब ऐनाको अगाडि राखेर हेरे पनि म पुरुष नै थिएँ, तर पनि आफूलाई त्यो पुरुषै गएको टोइलेटमा जान अलिक गाह्रो फिलिङ हुने, महिला गएको टोइलेटमा जाउँ कसरी छिर्नु होइन, अनि त्यतिखेर मेरो पहिचान अन्यलमा भयो कि म के हुँ त, खासै म नपुंसक लिङ्गी नै हो कि भन्ने भयो कि, अनि अर्को त उभयलिङ्गी भन्ने पनि हामीले पढ्यौँ नि त
किशोरावस्थाबाटै यहाँले आफूलाई
त्यो फरक पहिचान जस्तो भयो कि, अनि अब यो हामी तेस्रो लिङ्गी समलिङ्गी भन्ने त 2003 मात्रै थाहा भयो हो, तर पहिचान फरक भएको व्यक्ति चाहिँ हुँ है हामी, नपुंसक लिङ्गी नै भनेर पढाएको छौँ, सायद नपुंसक लिङ्गी नै होला भन्ने चाहिँ भयो त्यति बेला।
यहाँलाई सुरुमा साडी लगाएर बाहिर निस्किँदा कतिको गाह्रो भयो?
धेरै गाह्रो भयो, त्यही समाज हो जहाँ म हुर्केँ होइन, त्यही समाज हो जहाँ म पढेँ र त्यही समाज हो जसले मलाई औँला समातेर हिँड्न पनि सिकायो होइन, र त्यही समाजले मलाई प्यान्ट सर्टमा देख्यो र आज म एकैचोटि त्यही समाजमा फेरि साडी लगाएर हिँड्दाखेरि अचम्म मान्ने पनि भयो होइन, तर त्यो समाजले फर्स्ट टाइम मैले साडी लगाएर हिँड्दाखेरि उहाँहरू एउटा अचार जस्तो भएको थियो कि, त्यो एउटा माहौल नै क्रिएट भएको थियो होइन, धेरै दिनसम्म त मेरो फल्लाको छोरा त साडी लगाएर हिँड्ने भएछ, फल्लाको ढिस्काना, अब मलाई त हिँड्नै नहुनु,
समाजमा कुरा गर्नको लागि
कुरा गर्न मसला बन्यो र एउटा अर्कै उपग्रहबाट आएको जस्तो व्यक्ति पनि बनाउनु भयो समाजकै ती व्यक्तिहरू जसले चाहिँ मलाई हिजो औँला समाएर हिँड्न सिकाएको थियो होइन, पुनः त्यही समाजमा फेरि यही रूपमा चाहिँ बाँध्दै आइरहेको छु।
यहाँ विवाहित पनि हुनुहुन्छ?
म विवाहित विगत आज अहिले अस्ति भर्खरै मात्र मेरो सालगिरह असारको 23 गते मैले 20 वर्ष पुरा गरेँ, 21 वर्ष
विवाह गरेको।
हामीले देखेको, हामीले सोचेको र हामीले खोजेको त जुन पुरुष हो उहाँ त्यस्तो खालको पुरुष नै हुनुहुन्छ, हो त्यस्तो खालको पुरुषसँग चाहिँ म सम्बन्धमा चाहिँ छु।
यहाँलाई धन्यवाद। म फेरि सहभागीमा जान चाहन्छु।
मैले पछि मैले धेरै नै ऊ गर्दा गर्दै आफूलाई एकदमै रहनै नसक्ने भयो होइन। मैले मेरो बुवालाई भने मेरो बानी त यस्तो यस्तो छ, मलाई तपाईँहरूले किन त्यस्तो करहरू गर्नुहुन्छ, त्यो नगर्नु होला भनेर भन्दाखेरि मेरो बुवाले के भन्नुभयो भने, तिमीले त हामीले त तिमीलाई स्वीकार्छु तर यो समाजले हामीलाई के भन्छ त, यो समाजमा ले बस्ने त हामी यही समाजमा हो, समाजभन्दा कि त तिमीलाई लिएर समाजभन्दा बाहिर त जान सक्दैन, हामी बस्ने त यही समाजमा, यो समाजको मान्छेले हामीलाई नानीको कुराहरू गर्छन्, त्यसको छोरा त यस्तो छ, त्यसको छोरा त्यस्तो छ भनेर भन्दाखेरि मलाई अलिकति समाजलाई पनि दोष दिन चाहन्छु। मेरो बाबु स्वीकारे तापनि मेरो समाजले स्वीकार्दैन कि, त्यो समाजले नस्वीकार्दाखेरि उहाँहरू अलग्गै हुनुपर्छ, कि त समाज मलाई लिएर अलग्गै जानु पऱ्यो उहाँहरू समाजभन्दा बाहिर, नै पनि धेरै यो समाजमै बस्नुको लागि त भन्नुहुन्छ उहाँले, बरु तिमी नै कतै गएर बस, हामी त यो समाज छोडेर जान सक्दैनौ भनेर भन्नुहुन्छ। केही पूजापाठ हुँदाखेरि पनि आउँछन् मान्छेहरू, आउँछ तपाईँको छोरा त के भएको यस्तो, तपाईँको छोरा किन यस्तरी बस्यो, यत्रो ठुलो भएर बिहानमा तपाईँले न सानोमा तपाईँले ऊ ह्यान्डल गर्न नसकेर त्यस्तो भएको हो कि, बाउ आमालाई दोष कि छोराछोरी बिग्रियो भने, हामी बिग्रिएको त होइन नि, यो त मैले चाहेर म भएको होइन नि, कुनै पनि एउटा पुरुषलाई दुनियाँले थुक्ने होइन, हामीलाई अझैसम्म थुक्छन् बाट, हामी बिहान भएर उठेबाट जबसम्म साँझ आफ्नो बेडमा जाँदैनौँ, बिस्तारामा सुत्दैनौँ, तबसम्म मान्छेको कुराहरू सुनिराख्नुपर्छ, हामी हिँड्दाखेरि, हामीले खाँदाखेरि, हामी बोल्दाखेरि, साथीभाइहरूसित हामी बोल्दाखेरि पनि उहाँहरूले कतिले हामीलाई उपनामहरू दिइरहेका हुन्छन् पछाडिबाट, उहाँहरूले ए यिनीहरू त हिजडा हो, यिनीहरू त छक्का हो, अथवा यिनीहरू के हुन् भनेर अचलको हुन्छन्। बल्ल हामीले समलिङ्गी तेस्रो लिङ्गी भन्ने शब्द त बल्ल अहिले आनिकजीले भन्नुभयो, अहिले हालैमा सुनेको, त्योभन्दा पहिला त हामीलाई धेरै जस्तो छक्का नै भन्थ्यो, छक्का हिजडा नपुंसक भन्ने शब्दहरू सुनिन्थे। बाबुआमाले त चाहन्छन् छोराछोरीलाई बिचारा
कसैले पनि छैन
तर समाज छोड्न सक्दैन, त्यस कारणले गर्दा हामी बरु आफ्नै एक्लै भएर बसिरहेका छौँ।
जब व्यक्तिको किशोरा अवस्थामा अलि संवेदनशील अवस्था, उमेर पनि त्यही हो, त्यतिखेर परिवारको माया, समाजको रेखदेख चाहिने अवस्थामा यो वर्गले उपेक्षा खेप्यो अनि हामीले सोचेको समाज निर्माण हुन्छ,
स्वाभाविक रूपमा यो कुरा कठिन कुरा हो, खास गरिकन हामीलाई उहाँहरूलाई जुन लैङ्गिक रूपमा अल्पसङ्ख्यक समुदायका मानिसहरू हुनुहुन्छ, लैङ्गिक अल्पसङ्ख्यक समुदायको बारेमा नै मान्छेहरूमा एक प्रकारका भ्रमहरू छन्, वास्तवमा उहाँहरू को हो भन्ने कुरा नै चिनेका छैन, जस्तो अघि उहाँले एलजिबिटिआईको कुरा गर्नुभयो होइन, लैङ्गिक अल्पसङ्ख्यक भनेको यो समुदाय हो, यो क्याटेगोरीका मान्छेहरू पढ्छन्, उनीहरूको स्वभाव यो हुन्छ, उनीहरू यो हो भन्ने खालको कुरा नै मान्छेहरूमा एक प्रकारको छैन। र फेरि हाम्रो चाहिँ पहिलेदेखिको सोसियलाइजेसनको कारणले गर्दाखेरि जानेका बुझेका मान्छेहरूले पनि विभिन्न खालका उपमाहरू दिँदाखेरि गलत ढङ्गले दिने त्यो खालका कुराहरू पनि छन्, त्यसले गर्दाखेरि मान्छेहरूले अलिकति नबुझिदिएको कारणले गर्दाखेरि पनि, र उहाँहरू पनि स्वाभाविक सहज खालको मान्छेहरू हो, यही समाजको एउटा हिस्सा हो, यो फेरि अहिलेदेखि भएको कुरा पनि होइन, परम्परादेखि नै, मतलब मानव समाजको जहिलेदेखि चाहिँ सुरुवात भयो त्यहीदेखि नै का कुराहरू हुन् भन्ने ढङ्गले त्यसलाई सहज ढङ्गले ग्रहण गरिदिने हो भने यो खालको कुराहरू हुँदैन थियो, त्यो कुराहरू नभएर यसलाई गलत ढङ्गले बुझ्ने, यसलाई शारीरिक डिफेक्टको रूपमा बुझ्ने, यसलाई चाहिँ अभिशापको रूपमा बुझ्ने खालका कुराहरूको कारणले गर्दाखेरि यसले चाहिँ स्वाभाविक रूपमा समस्याहरू सिर्जना गरेको छ। र स्वाभाविक रूपमा अहिले चाहिँ परिवर्तनहरूका कुराहरूमा खास गरेर मान्छेहरूले विभिन्न अधिकारका पक्षमा विभिन्न खालका मुभमेन्टहरू चलाइरहन्, त्यो मुभमेन्टहरूको कुराहरूले यसलाई पनि एक प्रकारले भन्ने अगाडि बढाउन सपोर्ट पुगेको छ। जति धेरै समाजहरू खुल्ला हुँदै जान्छ, मान्छेको स्वतन्त्रता बढ्दै जान्छ, स्वाभाविक रूपमा लैङ्गिक अल्पसङ्ख्यकहरूका स्वतन्त्रताका कुराहरू पनि बढ्दै जान्छन्। लैङ्गिक अल्पसङ्ख्यक हो भनेर खुल्ने बित्तिकै भएको रोजगारी गुम्ने खालका कुराहरू, अपमान अवहेलना पाउने कुराहरू होइन, त्यो ढङ्गको खालको कुराहरूले गर्दाखेरि स्वाभाविक रूपमा समाजमा हामीले खालको कुराहरू चाहेका छौँ, त्यो कुराहरूलाई त अवरुद्ध गर्ने कुराहरू हुन्छ। त्यस कारणले समाजलाई एकदम हामीले चाहिँ रूपान्तरण गर्ने हो भने, परिवर्तनको दिशामा लैजाने हो भने, सबैलाई चाहिँ न्यायोचित खालको र समाज कल्याणकारी समाजको निर्माण गर्ने हो भने, लैङ्गिक रूपमा अल्पसङ्ख्यकका मुद्दाहरू पनि त सम्बोधन हुनु पऱ्यो, उहाँहरूलाई पनि त मेन स्ट्रिममा लैजानु पऱ्यो, उहाँहरू जुन जुन कुराहरूमा वञ्चितमा पर्नुभएको छ त्यो वञ्चितको अवस्थाबाट उहाँहरूलाई मूलधारमा पुर्याउने खालका कुराहरू चाहिँ व्यवस्थाहरू चाहिँ, र त्यो खालका प्रोभिजनहरू चाहिँ ल्याउनु पऱ्यो, र स्वाभाविक रूपमा समाजले पनि त्यो ढङ्गले चाहिँ स्वीकार्ने स्थितिहरू सिर्जना गर्दै चाहिँ जानु पर्यो।
यहाँलाई धन्यवाद। म फेरि सहभागीमा जान चाहन्छु। पछाडि हुनुहुन्छ, कालो क्याप लगाउनु भएको छ।
सबैलाई नमस्कार, मेरो नाम सुरज साई, मन्दिर खाइदिनीबाट हो। म पनि बालक भएर जन्मेको हो। अब मामा घरमा बसेँ, अब हुर्किँदै गएँ। तर मेरो हाउभाउ कस्तो थियो भन्दा अलिकति केटीकै जस्तो क्या। अनि गाउँघरमा यता साथीहरू हुन्छ, अब थुप्रै अब केटीहरू हुन्छन्, ल स्कुल जाने अनि घाँस काट्ने अनि दाउरा काट्ने अनि उहाँ जहाँ मसिनो काम गर्ने क्या धेरै जस्तो। केटाहरू अलग्गै
चुलोभित्रको काम,
चुलोभित्रको काम अनि पानी बोक्ने, लिप्ने, होइन कसरी राम्रो हुन्छ त्यस्तो खालको मेरो हाउभाउ त्यो थियो। अनि खुल्ली करम भन्दा पनि अब धेरै धेरै म के भएँ, अब सबै गाउँघरमा त लाउरे हुने भन्छन् केटाहरू, दौड्ने भन्छन्, त उता फेरि म पनि तिनीहरूको पछि पछि दौड्न थालेँ क्या, फेरि दौडिने अनि लाउरे म पनि हुने हो भन्ने। त्यस्तो त्यस्तो हुँदा हुँदै हुँदा हुँदै फेरि नेपाल आर्मीमा गएर जाहिर पनि खाएँ मैले। तर नेपाल आर्मीमा गए पनि घर भए पनि अब फेरि के भने, गाउँघरमा पनि साडी लाएर नि केटीहरूसित साडी लाएर राति रातिमा दिउँसोमा देख्छन् अरूले, रातिमा राति 11-12 बजीसम्म साडी लाउने, दुलही हुने, बिहा गर्ने। फेरि मैले बिहा पनि गरेँ, फेरि बिहा कस्तो गरेँ भन्दा जबरजस्तीले पनि होइन, मैले लभ म्यारेजै हो मेरो पनि, लभ म्यारेज
केटीसँगै
गरेँ।
हजुर, एलजीबीटीआई मध्ये यहाँ कुन ग्रुपको हुनुहुन्छ, कुन समूह?
म समलिङ्ग।
समलिङ्ग,
हजुर
हजुर।
अब भनौँ समलिङ्ग बायोसेक्सुअल।
हजुर,
तर के भने म त कपडा लगाएर जसमा डान्स गरेको क्यारेको पनि मेरो बुढीले देखेछ है, मेरो श्रीमतीले देखेछ। तर यस्तो चल्छ खाना आजकल त कला हो, जसले पनि गर्छ यस्तो त भन्ने उसको भित्र त्यस्तो छ कि, तर मेरो बुढा यस्तै हो भन्ने उसलाई थाहा छैन।
यहाँलाई धन्यवाद। म फेरि अर्को सहभागीसँग जान चाहन्छु।
सम्पूर्णलाई, म मल्ला नेउपानी, म तेस्रो लिङ्गी महिला। अहिले चाहिँ म विगत 5 वर्षदेखि रूपन्देही जिल्लामा निलिरा समाज प्रमुखको रूपमा काम गर्दैछु। म आफू तेस्रो लिङ्गी महिला भएको कारण अब थुप्रै हुर्कँदै बढ्दै गर्ने क्रममा अथवा किशोर अवस्थामा आइपुग्दाखेरि चाहिँ हामी एउटा महिला, हामी सामाजिक रूपमा चाहिँ एउटा महिलाको रूपमा चाहिँ अगाडि बढ्दाखेरि एउटा आफ्नो घरबाट नै हामीलाई हिंसा र विभेदहरू सुरु हुन्छ, परिवारले नै हामीलाई बुझ्दैनन् होइन। अहिलेको अवस्थामा चाहिँ पारिवारिक स्वीकार्यता एकदम आवश्यकता छ, किनभने जबसम्म आफ्नो परिवारले चाहिँ हामीलाई स्वीकार्दैनन् हामी चाहिँ विभिन्न खालको एउटा मनोपरामर्शको रूपमा, जुन हामीले मनोचिकित्सकको रूपमा हामीलाई चाहिँ समस्या परिराखेको हुन्छ, आफू के हो, म मेरो पहिचान के हो र म को हुँ भन्ने विषयमा नै हामी आफैले नबुझेको अवस्थामा चाहिँ हामी माथि पारिवारिक लाञ्छना आउँछ। त्यसपछि अनि समाजले पनि बुझ्दैन, त्यति बेला चाहिँ हामीलाई एकदमै कस्तो हुन्छ भने दिमागमा नै हु एम आई, म को हुँ भन्ने प्रश्न खेलेर हुन्छ। र अनि कति अवस्थामा कतिजनाले चाहिँ सुसाइडहरू गर्ने त्यस्तो खालको समस्या भोगिरहनु परेको छ। अस्ति मात्रै पनि हाम्रो एकजना साथी तेस्रो लिङ्गी महिलाले चाहिँ सुसाइड गर्नुभएको छ फ्यानमा जुनिएर। यस्तो खालको समस्याहरू थुप्रै छँदैछन्। र अहिलेको वर्तमान परिप्रेक्ष्यको कुरा गर्नुपर्दाखेरि नेपालको संविधान 2072 चाहिँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारहरू चाहिँ धेरै कुराहरू आइसकेका छन्। तर ती आइसकेका कुराहरूमा पनि हामीलाई चाहिँ विभिन्न खालका जटिलता चाहिँ कायमै छैन। जस्तो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पनि समानुपातिक जनसङ्ख्याको आधारमा चाहिँ राज्यका हरेक निकायमा चाहिँ प्रतिनिधित्व गरिनेछ भनेर संविधानले बोलेको कुरामा हामीलाई चाहिँ राज पार्टीहरूले चाहिँ एउटा भोटर ब्याङ्कको रूपमा मात्रै प्रयोग गर्ने गरेका छन्। जुन कुराको पुष्टि चाहिँ हाम्रो स्थानीय तहको निर्वाचनदेखि लिएर जुन योभन्दा अगाडि भएका संविधान सभाका निर्वाचनहरूमा पनि प्रष्टै खालको देखिन्छ। हामीले पनि प्रतिनिधित्व गर्न पाउनुपर्छ भन्ने आवाज उठाउँदाखेरि चाहिँ हामी अल्पसङ्ख्यकको परिभाषाभित्र हामी परेनौँ रे। कस्तो दुर्भाग्य है, जसको चाहिँ अन्यको नाममा नागरिकता छ, जो अल्पसङ्ख्यक समुदाय हो त्यो नै अल्पसङ्ख्यक को परिभाषाभित्र पर्न सकिरहेको छैन। त्यस्तो खालको चाहिँ राजनीतिक समस्या, जुन कानुनी जटिलताको कुराहरू छन्। र अर्को कुरा, नागरिकताको कुरा गर्नुपर्दाखेरि संविधानमा लेखिसकेको छ कि लैङ्गिक पहिचान सहितको नागरिकता पाए हरेक नागरिकको अधिकार हुनेछ भनेर। र हामीले अझै पनि नागरिकता लिन जानुपर्दाखेरि अझै पनि हामीले कराउनु पर्ने, त्यहाँ झगडा गर्नुपर्ने, अथवा चाहिँ हाम्रो चाहिँ हिस्ट्री खुलाउनु पर्ने, अझै पनि हामीलाई चाहिँ मेडिकल सर्टिफिकेट माग्ने, त्यस्तो खालको समस्याहरू थुप्रै साथीहरूले भोग्दै आउनु भएको छ। विवाहको कुरा गर्नुपर्दाखेरि वैवाहिक समानताको कुरा गर्नुपर्दा त्यहाँनिर चाहिँ विवाहको परिभाषामा पनि अहिलेसम्म चाहिँ महिला र पुरुषलाई मात्र उल्लेख गरिएको छ। र जुन नेपालको सम्माननीय सर्वोच्च अदालतले 2064 साल पुस 6 गते जुन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो, यस समुदायको समलिङ्गी विवाहको विवाहको लागि चाहिँ उचित कानुन बनाउनको लागि पहल गर्ने भनेर, र अहिले चाहिँ यत्रो वर्ष भइसक्दा पनि त्यो पास हुन सकिरहेको छैन। त्यसले गर्दाखेरि विवाहसँगै जोडिएर आउने अन्य हक अधिकारहरू हुन्छन्, ती हक अधिकार प्राप्तिका लागि पनि हामीलाई अझै बाधा छ। र अर्को शैक्षिक क्षेत्रको कुरा गर्नुपर्दाखेरि पनि शैक्षिक संस्थाहरूमा चाहिँ अब विभिन्न विपन्न वर्गका नागरिक, मुस्लिम अनि दलित व्यक्तिहरूलाई चाहिँ त्यहाँनिर छात्रवृत्तिको लागि व्यवस्था गरिएको हुन्छ। हाम्रो समुदायहरू चाहिँ अहिले यही आफ्नै लैङ्गिक पहिचान र फरक यौनिक अभिमुखीकरणको कारणले चाहिँ शिक्षा क्षेत्रबाट वञ्चित हुनु परेको छ। त्यस्तै गरी अब रोजगारीको कुरा गर्नुपर्दा लोकसेवा आयोगमा चाहिँ हामी जाँदाखेरि हाम्रो हामीले भरेको जुन फर्म रिजेक्ट हुने त्यस्तो खालको समस्या पनि भएका छौँ। लोकसेवा आयोगमा चाहिँ हामीलाई जुन आरक्षणको व्यवस्था हुनुपर्ने हो यस समुदायलाई त्यो पनि हुन सकेको छैन, होइन। लैङ्गिक हिंसामा काम गर्ने सङ्घ संस्थाहरू थुप्रै छन् तर उहाँहरूलाई थाहा छैन लैङ्गिक हिंसा भनेपछि खालि महिलालाई मात्रै उहाँहरूले कुरा जोड्नुहुन्छ। तेस्रो लिङ्गको कुरा चाहिँ कहिले गर्नुहुन्न, मैले स्टिल धेरै फोरममा पनि यो कुराहरू राख्ने गर्छु।
धन्यवाद।
हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानको आजको अङ्कमा लुम्बिनी टेलिभिजनको प्रस्तुति कार्यक्रम मन्थनको एउटा श्रृङ्खला जस्ताको तस्तै सुन्यौं। कार्यक्रम पहिचानको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँको पैसा नपर्ने टेलिफोन नम्बर 1660912140 सुझाव सल्लाह टिपाउन सक्नुहुन्छ भने पहिचान मिडिया @gmail.com लेखेर पनि पठाउन सक्नुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गतिविधि समितिको अनलाइन पहिचान.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ। तपाईँले चाहेको समयमा लग इन गरेर पढ्न र हेर्न सक्नुहुन्छ। कार्यक्रम पहिचानका लागि छुट्टाइएको आजको समय सक्ने लागेको छ। भोलि फेरि हामी यही समयमा आउने नै छौँ। त्यतिजेलसम्मका लागि म नरेश फुँयाल पनि आज्ञा चाहन्छु। हवस् त, नमस्कार।